नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। आइतबार अर्थात आजको कार्यक्रम भने समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको छ। दुई पार्टीको एकीकरणसँगै नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको स्थापना भएको छ। 2006 सालमा पहिलोपल्ट कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। त्यसपछि बेला बेलामा फुट्दै र जुट्दै कम्युनिष्टहरूले 69 वर्ष गुजारे पनि एमाले र माओवादीको एकतासँगै अहिले नयाँ विशाल पार्टी जन्मेको छ। नेपाल कम्युनिष्ट पार्टी वामपन्थी शक्तिमध्ये मात्र होइन, संघीय संसद, प्रदेश सभा र स्थानीय सरकारमा प्रतिनिधित्वका हिसाबले पनि नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली पार्टी भएको छ। गत असोजमा तेस्रो चरणको स्थानीय तहको चुनाव सकिएपछि दुई पार्टीबीच एकीकरणको प्रक्रिया शुरू भएको थियो। 2074 असोज 17 गते 6 बुँदे सहमति गरेर एमाले र माओवादी केन्द्रले चुनावी तालमेलको घोषणा गरेका थिए। त्यस लगत्तै पार्टी एकता गर्ने भने पनि पार्टी एकता हुन सकेको थिएन र अब पार्टी एकता नै नहोला कि भन्ने शंका समेत उब्जिएको थियो। तर पनि त्यो सबै आशंकालाई निमिट्यान्न पार्दै दुई दल अहिले एक बनेका छन्। त्यसैले अहिलेको कार्यक्रममा हामी यो एकतालाई के कसरी लिन सकिन्छ र एकताका फाइदा बेफाइदा के छन् भन्ने बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ वाम विश्लेषक श्याम श्रेष्ठ। साथी नवराज फुयालले वाम एकतालाई तपाईँ कसरी हेर्नुहुन्छ भनेर श्रेष्ठसँगको कुराकानी शुरू गर्नुभएको छ।
यो एकता नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा वाटरसेड इभेन्ट भन्छ नि, फड्को मार्ने घटना हो। 2019 सालबाट फुट्न सुरु गरेका थिए, त्यहाँसम्म एउटा एकताबद्ध कम्युनिस्ट पार्टी थियो। त्यसपछि थुप्रै टुक्रा भए नेपालमा, हुँदा 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 अहिले आएर के टुक्रा त अझै बाँकी छन्, तर मेजर टुक्रा चाहिँ मिल्न आए र नेपालमा यत्रो ठूलो कम्युनिस्ट पार्टी यसबाट पैदा भयो कि यो दक्षिण एसियाकै सबभन्दा ठूलो कम्युनिस्ट पार्टी बन्न गएको छ। अब एसियाको हिसाब गर्ने हो भने क्रान्ति सम्पन्न गरेर सत्तामा आएका पार्टीको हिसाब गर्ने हो भने यो तेस्रो ठूलो, ब्यालटबाट सत्तामा आएको हिसाब गर्ने हो भने पहिलो ठूलो एसियामै। ब्यालटबाट यत्रो ठूलो कम्युनिस्ट पार्टी सत्तामा आएको छैन एसियामा। अब यो कम्युनिस्ट पार्टी अब नर्थ कोरिया समेत हिसाब गर्ने हो भने साउथ ओभर भनेर भन्नु पऱ्यो होइन, हजुर, वर्ल्डमै। अब यत्रो त्यत्रो ठुलो कम्युनिस्ट पार्टी बन्न गएको छ। अब यसलाई यो यसले नेपालमा राजनीतिक स्थिरताको युग पनि सुरुवात भएको छ, अस्थिरताको युग समाप्त भएर। अब हमेसा नेपालमा कम्युनिस्ट पार्टीहरू सत्तामा गए तर उनीहरू 18 महिनाभन्दा ज्यादा, 9 देखि 18 महिनाभन्दा ज्यादा टिकेनन्। अब यो पार्टी एकताबद्ध भइसके पछाडि ढुक्कसँग 5 वर्ष टिक्ने स्थिति पनि आएको छ।
जस्तो अब एकता त भयो होइन, बीचमा हुँदैन हुँदैन कि भन्ने एउटा आशंका, बीच पनि एकता भएको छ, तथापि एकता पछि अब फुट्दैन है भन्ने विश्वसनीय आधार पनि केही छ।
त्यो दुनियाँमा जस्तो आधार कहीँ पनि हुँदैन, त्यो मान्छेको मृत्यु हुँदैन कि भन्ने आधार भने जस्तै हो त्यो। अब जुट्नु भर भनेको होइन, फुट्नु सँगसँगै हुन्छ। सगरमाथाको उचाइको छेउमा त्यत्तिकै उचाइको गहिराई पनि सँगैसँगै हुन्छ। त्यस कारणले यो फुट्छ कि फुट्दैन भनेर क्वेसन गर्नु नि बेकार हो होइन, किनभने पार्टी जुट्न पाएन। नेपालमा चाहिँ नेगेटिभै प्रश्न मात्रै हुन्छ कि अब यो फुट्छ कि फुट्दैन, कसले भन्ने र फुट्न सक्छ कि सक्दैन भनेर। तर के हो भने अहिले जुन ढङ्गले उनीहरू एकताबद्ध भएको छन्, अब उनीहरूको त्यो आवश्यकताले एकताबद्ध भएको छन्।
तर यो भन्नुको कारण पनि विगतको इतिहास र अहिले जुन पार्टीभित्र देखिएको गुट उपगुटका कारण पनि त होला नि।
त्यो त अब गुट बिनाको कुन पार्टी हुन्छ र होइन, पार्टी भनेपछि त्यहाँ विभिन्न वैचारिक धारहरू हुन्छन्, वैचारिक धारको गुट त बनिहाल्छ। तर चाहिँ अब यो पार्टी फुट्छ कि फुट्दैन भन्ने कुरा चाहिँ अब यसको आफ्नै गतिविधिमा आधारित हुन्छ। यसले भिन्न मतलाई पेलेर लगेन होइन, भिन्न मतलाई पेलेर लगेर नै नेपालमा अधिकांश फुटहरू भएको छ, भिन्न मतलाई नसहने त्यसलाई स्थान नदिने चलखेल गर्ने ठाउँ नदिने भएर भएको छ। कतिपय फुटहरू राजनीतिक कारणले पनि भएको छ, राजनीतिक कारणले फुट्ला जस्तो लाग्दैन किनभने दुवैको राजनीति एउटै उडाएको छ। अब भिन्न मतलाई पेल्यो स्थान दिएन, निल्न खोज्यो भरभर भने निलिन बेतयार चाहिँ फुट्न सक्छ होइन। अब यसमा चाहिँ कस्तो छ भने वैचारिक सैद्धान्तिक रूपमा गहिरो छलफल गरेर त्यसमा कुरा मिलेर यो एकता भएको होइन, सत्ता साझेदारीको कुरा मिलेर एकता भएको छ। यो विचार सिद्धान्तमा चाहिँ अझै सङ्घर्ष अझै भिन्नता हुन सक्ने सम्भावना त्यहाँ प्रबल छ। अब त्यसमा गृह कार्य अलिकति गतिलो भएदेखि यो युनिटी जैविक एकता हुन्थ्यो, टाउको र शरीर सहितको एकता हुन्थ्यो।
भन्न खोजेको अब यो सत्ताका लागि मात्रै एकता
भयो मैले कस्तो भयो भने अब एमाले बढीभन्दा बढी मान्छे तान्ने कसको भन्दाखेरि माओवादीको, एमाले ठुलो हुँदा माओवादी ठुलो हुँदाखेरि बढीभन्दा बढी मान्छे तान्ने कसको भन्दाखेरि कङ्ग्रेसको होइन, राप्रपाको पनि होइन, एमालेकै हो। अब मान्छे तान्ने स्थितिलाई अन्त गर्नको लागि उनीहरूलाई एउटा पार्टी हुनु परेको थियो एउटा, अर्को अब 18 महिनाभन्दा बढी कुनै पनि वामपन्थी पार्टीले सरकार चलाउन सकेन, 5 वर्ष ढोको चलाउनसँग चलाउने हुने कसरी हुने भन्नको लागि पनि दुई थरी मिल्नु जरुरी थियो। तेस्रो चाहिँ के हो भने जनमत जोड्दा जहिले पनि वामपन्थीहरूको बेसी, तर वामपन्थीको फुटबाट हमेसा आउने को पनि नेपाली कङ्ग्रेस भइरहेको थियो, त्यो आउने नपार्नको लागि पनि एकता जरुरी भएको थियो। उनीहरूको वस्तुगत आवश्यकता हो एकता, त्यस भएको हुनाले आवश्यकता भएको हुनाले नफुट्लान् कि भन्ने कुरा त्यहाँनिर हुन्छ, तर वैचारिक सैद्धान्तिक रूपमा कुरा मिलेर यो एकता भएको भएदेखि यो एकता निकै चिरस्थायी हुन्थ्यो, त्यो भएको छैन। त्यसर्थ सत्तामा कुरा मिलुन्जेल, सत्ताको बाँडचुड मिलुन्जेल यो एकता मजाले जान्छ, त्यसमा खटपट पर्यो हो भनेदेखि
सत्ता लगभग अब एकतापछि 5 वर्ष टिक्ने देखियो
मजाले,
5 वर्षपछि चाहिँ वैचारिक सैद्धान्तिक कुराहरू नमिलेपछि फेरि फुटको जान्छ कि भन्ने
त्यसमा त्यसमा किन नेपाली ज्यादा गइरहेछ म बुझ्दिनँ है। यो फुटमै किन ज्यादा गइरहेछ, जुट्न पाएको छैन फुटमै ज्यादा किन गइरहेछ होइन,
त्यो त धेरैजना
फुट्यो होइन, त्यो नेगेटिभ कुरा हो, नेगेटिभ कुरा हो। अब कुनै दिन फुट्यो भने त्यही दिन टिप्पणी गरौँला होइन, भर्खरै जुटिया छ भर्खरै एकता भएको छ, फुट्छ कि फुट्दैन भनेर भन्नेमा जाने किन, यो यो कुनै हामीले टाउको ख्याउनु पर्ने यसमा जनतालाई सुसज्जित गर्नुपर्ने कुरा होइन। यो यो के हो भनेदेखि चाहिँ यो एकता सैद्धान्तिक तहमा उनीहरूले छलफल फेरि पनि थाल्छन्, सैद्धान्तिक भिन्नता मेट्छन्, किनभने मार्क्सवाद लेनिनवाद मोटो मोटो सहमति भएको छ होइन, मार्गदर्शक सिद्धान्त भनेर, तर एमाले बुझेको मार्क्सवाद लेनिनवाद भिन्नै खालको छ, माओवादीको भिन्नै छ, एमाले बुझेको क्रान्ति भिन्नै छ, माओवादीले बुझेको क्रान्ति भिन्नै छ भन्दाखेरि त्यहाँ आएर ठक्कर लाग्ने सम्भावना छ। त्यो ठक्कर लाग्ने सम्भावना अहिले नै अनुभूति गरेर अहिले नै उनीहरूले त्यो समस्या समाधान गर्यो भने एकता लामो समय जान सक्छ होइन, त्यो गरेनन् भनेर भनेदेखि त्यहाँनिर ठेस लाग्ने सम्भावना त प्रबल छ फेरि।
त्यस्तो विचार र सैद्धान्तिक सङ्घर्षहरू बाहेक अरू चुनौतीहरू चाहिँ के देख्नुहुन्छ?
अब पहिलो चुनौती त के हो भनेदेखि अब यसमा यसले चाहिँ 5 वर्ष शासन गर्ने दौरानमा घोषणापत्रमा जे जे लेखाएको छ त्यो कार्यान्वयन गर्नु नै ठुलो चुनौती हुने होला देख्छु म, किनभने घोषणापत्रमा त्यस्तो खालका कुरा छन् जुन कार्यान्वयन भने जस्तो सम्भव छैन, जस्तो 2 वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने, 3 वर्षभित्र नेपालबाट निरक्षरता उन्मूलन गर्ने, 5 वर्षभित्र चाहिँ नेपालमा टोटल होल देशलाई नै तपाईँको बिजुलीकरण गरिसक्ने होइन, 5 वर्षभित्रै चाहिँ पूर्व पश्चिम रेलमार्ग कुदाइसक्ने, यस्ता खालका बढी महत्वाकांक्षी कार्यक्रम राखेका छन्। त्यो पुरा गर्नु नै चुनौती हुन्छ किनभने त्यो 5 वर्ष त के 15 वर्षमा गरे तापनि नेपाली जनताले बहादुरै भन्नेवाला छ, 2 वर्ष त के 12 वर्षमा गरे पनि खाद्यान्नमा आत्मनिर्भर पार्यो भने नेपाली जनता खुसी हुनेवाला छ, 12 वर्षमा गर्ने कुरा 2 वर्षमा भने छन् होइन, यी चुनौती हुन् आफैले आफ्नो घोषणा आफ्नै आफ्नो लागि चुनौती हुने सम्भावना देख्छु पहिलो। अब दोस्रो चुनौती के हो त भने माओवादीको सशस्त्र सङ्घर्षको पृष्ठभूमि छ, उसको एमालेको चाहिँ संसदीय सङ्घर्षको पृष्ठभूमि छ, एउटाले सशस्त्र सङ्घर्षलाई गौरवमय बन्ला, अर्कोले संसदीय सङ्घर्षलाई गौरवमय बन्ला, यो इगोको झगडामा बदलिन सक्छ। एउटाले अर्कोलाई निगेट गर्न खोज्यो भने त्यस कारणले त्यो त्यसलाई त्यस्तो झगडा बल्झिन नदिने, दुवैले दुवैको सङ्घर्षलाई रिकग्नाइज गर्ने, दुवैले दुवैको योगदानलाई रिकग्नाइज गर्ने, अनि त्यहाँपछि के हो भने बीचको एउटा आफ्नो सही मध्यमार्ग निकाल्ने भन्ने कुरा गर्यो भनेदेखि यो चुनौती बिहोर्न सकिन नसकिने पनि होइन। तर एउटाले अर्कोको अस्तित्वलाई नामेर पार्ने खालको खेलमा लाग्यो भनेदेखि यो पार्टीको आयु लामो हुनेवाला छैन। त्यस कारणले पदीय बागभण्डा पनि अर्को चुनौती हो, चौथो चुनौती हो त्यो पदीय बागभण्डा। अब अहिले उनीहरूले केन्द्रीय समिति तहमा चाहिँ त्यो बागभण्डा मिलाएको देखियो, होइन 55-45 रेसियो गरेर मिलाएको देखियो। अब स्ट्यान्डिङ कमिटीको तहमा पनि त्यो कुरा मिलाए उनीहरूले, होइन। अब उनीहरूलाई सबैभन्दा धेरै सकस कहाँ पर्छ त भने जिल्ला कमिटी तहको, प्रदेशदेखि जिल्ला कमिटीसम्मको एकीकरण चुनौती उहाँलाई देख्छु, किनभने कतै 700 जिल्ला कमिटी छ, कतै कसरी भ्याउने? पार्टी सङ्गठन त्यत्रो छन्, पार्टी प्यालेसमा मिटिङ गर्नुपर्ने पार्टीको कमिटीको साइज छ, त्यसको एडजस्टमेन्ट कसरी हुन्छ? होइन, यो ठूलो चुनौती हुनेर भएर आउनेवाला छ। जनप्रतिनिधि सङ्गठन चाहिँ त्यस्तै हुनेवाला छ, पार्टीकै जिल्ला कमिटीहरू, पार्टीकै प्रादेशिक कमिटीहरू ठुल्ठुला छन्। एमालेको भन्दा ठुलो चाहिँ माओवादीको सफा छ, होइन, केन्द्र समिति नै 4,000 बनाउने पार्टी हो, होइन त भन्दाखेरि अब जिल्ला कमिटी 400, 700, 800, 900 जिल्ला कमिटीलाई एडजस्ट कसरी गर्छ त? चुनौती अर्को यहाँ छ। अब अर्को चुनौती के हो भने दुवैतिर लोभी पापीहरू टन्नै छन्, होइन, राम्रा मान्छेहरू ज्यादै समुद्रको टापु जस्तो छन्, अनि अवसरवादीहरूको समुद्र छ, होइन, त्यसको एडजस्टमेन्ट कसरी हुन्छ? नेतृत्वको व्यवस्थापन एउटा चुनौती, होइन, अवसरवादी कार्यकर्ताहरूको भिडको व्यवस्थापन अर्को चुनौती। चुनौती चाहिँ यस्ता छन्।
सशस्त्र द्वन्द्वबाट आएको माओवादी, सशस्त्र द्वन्द्वका क्रममा धेरैजनाले मृत्युवरण गर्नु पर्यो, धेरैजना अहिले पनि घाइते छन्, उनीहरूको माग कसरी सम्बोधन होला? अब
त्यो त शान्ति प्रक्रिया अन्तर्गत सम्बोधन हुने कुरा हो। शान्ति प्रक्रियामा के छ त भन्न कि सत्य निरूपण तथा मेलमिलाप आएको भन्ने छ एउटा, त्यसले चाहिँ अब अपराधमूलक काम बाहेक अरू अरू कुरालाई मेलमिलापमा जाने, सत्य निरूपणमा जाने
मात्रै हेर्नु पर्यो भन्ने थियो।
अब दुवैले हेर्नु पर्यो। अब खोज्दाखेरि यो एड्रेस गर्न नमिल्ने, एड्रेस गर्न नसकिने खालको विषयवस्तु होइन, ठुलो छाती गर्दाखेरि छ उपाय नै उपाय छ। अब ढुकुरको जति जत्रो छाती पार्यो भने समस्या छ, होइन, किनभने एउटाले माफी खोज्ला, अर्कोले चाहिँ हामीलाई मार्या थियो यसले भने होला, त्यो कुरालाई क्षमाको भावना एउटासँग भएन भनेदेखि त त्यो त युद्धकालीनको घटना नै भयो। त्यो
सामाजिक सञ्जालमा के पनि देखिएको थियो भने प्रचण्डलाई अहिले व्यङ्ग्य गरेर सूर्य दर्शन गर्न 17,000 बलि भन्ने खालको कार्टुनहरू बनाइएको थियो, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
अब यस घटना त यस्ता त अब हाम्रो सोसियल मिडिया त यी अहिले जुन प्रश्न उठ्छ नि, जुट्नु भएको छैन फुट्नको हतारको जस्तै कुरा हो यो, रियाक्टिभ छ सोसियल मिडिया, त्यसमा टिप्पणी गरिराख्नु त्यति जरुरी छैन। अब जहाँसम्म कस्तो हुन्छ भनेर पनि, अब यो सूर्यको दर्शन गर्न गयो कि सूर्यले होइन हसियाटोडाको दर्शन गर्यो कि भन्ने कुरा चाहिँ दुवैको दुवैमा एसिमिलेसन भएको देखिन्छ, कल्चरल एसिमिलेसन भन्छ नि। अब माओवादीको तपाईँको संविधान सभाको एजेन्डा, गणतन्त्रको एजेन्डा, समावेशिताको एजेन्डा एमाले आफ्नो बनाइसक्यो, होइन, एमालेको बौद्धलीय जनवादको एजेन्डा, होइन, संसदीय सङ्घर्षको एजेन्डा, बौद्धलीय प्रतिस्पर्धाको एजेन्डा माओवादीले आफ्नो बनाइसक्यो। को कहाँ बदलियो भन्ने, दुवै दुवैमा बदलिया छन् र दुवैले दुवैको एजेन्डालाई आत्मसात गरेको देखिन्छ, र त अहिले एकता सम्भव भयो, होइन। त्यसैले यो बिग्रियो भन्ने एक थरीको भोइस पनि देख्छु म सोसियल मिडियामा, माओवादी अब चाहिँ बिग्रिन्छ भनेर भन्ने पनि छ, एमाले अब बिग्रिन्छ भनेर भन्ने पनि छ। मेरो चाहिँ टिप्पणी भिन्नै छ, मेरो चाहिँ टिप्पणी के हो भनेदेखि यिनीहरू अब यो पछि बिग्रिन्छ होइन, बिग्रिनुसम्म बिग्रिए पछाडि यो भाव हो। अब सप्रिनको लागि सप्रे ठाउँ छ चाहियो भनेदेखि, नत्र त योभन्दा धेरै बिग्रनु के बाँकी छ र, होइन, टन्नै बिग्रनु। एमाले पनि होइन रातै थियो पहिले, अहिले कहिलो हुन आइपुग्यो, माओवादी पनि रातै थियो 62-63 सालसम्म, अहिले खैरो उनाई बिया हो एउटा रातो बाटो खैरो अर्को रातो बाटो कैलो भएको हुनाले खैरो र कैलो अत्यन्त नजिक हुन्छन् र मिल्ती भाव त्यसकारणले यसमा चाहिँ जुन टिप्पणी आइरहेको छ नि टिप्पणीमा चाहिँ एकतर्फा मात्रै छ त्यो टिप्पणी जबकि दुवैतिर माओवादी सिंहदरबार बदल्न भनेर गएको हो होइन सिंहदरबार त धेरै बदलिया छैन सिंहदरबारले माओवादीलाई चाहिँ बदलिया छ माओवादी बदलिनुभन्दा अगाडि सिंहदरबार बदल्न भनेर एमाले गएको थियो एमाले आफू पनि बदलिया छ होइन ए आफू बदलिएका सिंहदरबार नबदलिएका होइन अनि व्यवस्था धेरै परिवर्तन गरेका आफूलाई परिवर्तन कम गरेका पार्टीहरूको के अरे नेताहरूको पार्टी हो त्यसो भएको हुनाले यसमा धेरै टिप्पणी गरे निगेटिभ वा पोजिटिभ टिप्पणी गरिराख्नु कुनै जरुरत छैन यो एउटा रियालिटी हो तितो सत्य भन्छ नि त्यो छ हामीले कामना गर्ने के हो भनेदेखि नेपालमा विकास गर्ने हो भने राजनीतिक स्थिरता चाहिन्छ राजनीतिक स्थिरता हुनको लागि यो पार्टीको एकता चाहिन्छ
एकतालाई देशी विदेशी शक्तिको अदेश्य शक्तिको खेल पनि छ हात पनि छ भन्ने एउटा टिप्पणीहरू पनि छन् तपाईँ के देख्नुहुन्छ
यो कन्स्पिरेसी थ्योरी भन्ने छ एउटा षड्यन्त्रको सिद्धान्त भन्छ यसलाई हमेसा त्यो षड्यन्त्रको सिद्धान्तले के भन्छ भने नेपालीको बुद्धि छैन होइन नेपालीको दिमाग पनि छैन बुद्धि पनि छैन जम्मै जे कुरा राम्रो हुन्छ त्यो बाहिरबाट हुन्छ भन्ने खालको त्यसको सिद्धान्त हो म त्यो सिद्धान्तको पक्षधर होइन
होइन
यो यो कसैले एकता गराएर एकता हुने होइन उनीहरूको आवश्यकताले एकता भाव हो मेरो आफ्नो कुरामा यो विदेशका भारतीयहरू वा अरू चाइनाहरू त्यति धेरै बुद्धिमान भएदेखि त उहीँको पार्टी एकताबद्ध हुन्थ्यो नि होइन हामीभन्दा धेरै बुद्धिमान उनीहरू होइनन् होइन टाइम टाइममा फेल खा छन् नाकाबन्दी फेल खायो त्योभन्दा अगाडिको नाकाबन्दी पनि फेल खा थियो होइन र भारतीयहरू अब उनीहरूको पराष्ट्र नीति नै फेल्ड पराष्ट्र नीतिबाट भन्छ भारतको उदाहरणको लागि भन्यो भने भुटान बाहेक भारतको कोहीसँग सम्बन्ध राम्रो छैन श्रीलङ्कासँग सम्बन्ध खराब बङ्गलादेशसँग सम्बन्ध खराब पाकिस्तानसँग खराब चाइनासँग भर्खर भर्खरै राम्रो पार्दाखेरि खराबै थियो त्यो होइन अब अफगानिस्तानसँग खराब कोसँग राम्रो छ त नेपालसँग त होइन नाकाबन्दी भर्खरै गरेको भनेपछि त्यो धेरै बुद्धिमान त्यो धेरै दूरदर्शी लाग्दैन तिलले दसाएर नेपाली नाचिने भन्ने लाग्दैन मलाई नेपालीहरू एक ढिका नभएकोले मात्रै उनीहरूले चलाउन सक्या हो नेपाली एक ढिका भएको दिन उनको के लाग्दैन त्यस कारणले यो कता उनले गराएको वा चाइनाले गराएको भन्ने कुनै ठाउँ लाग्दैन यिनीहरूभन्दा नेपाली जनता धेरै बुद्धिमान जस्तो लाग्छ मलाई
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ अहिलेको कार्यक्रममा हामी एमाले र माओवादी बीचको एकता र एकताबाट अब हुने फाइदा बेफाइदाका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं कुराकानीमा हुनुहुन्छ वाम विश्लेषक श्याम श्रेष्ठ उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ अहिलेको कार्यक्रममा हामी एमाले र माओवादी बीचको एकता र एकताबाट अब हुने फाइदा बेफाइदाका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं वाम विश्लेषक श्याम श्रेष्ठसित विश्रामपछि उहाँसँगको कुराकानी अघि बढाउँदै हुनुहुन्छ साथी नवराज भुयाल
कम्युनिस्ट पार्टीहरू एकता भए एकतामा आए अब साना कम्युनिस्ट पार्टीहरूलाई यो एकताले कतिको प्रभाव पारेको छ वा एकताको नजिक ल्याउनलाई अब के गर्नु
यो एकताले एउटा एउटा प्रवृत्ति सृजना गर्छ ट्रेन्ड सृजना गर्छ त्यो के भन्नु भनेदेखि बाख्रा बाख्रासँग भेडा भेडासँग भन्ने ट्रेन्ड सृजना गर्छ अब नेपालमा अलि उग्र अलिकति उग्र क्रान्तिकारी अति क्रान्तिकारीहरू जम्मै कहाँ मिसिन जान्छन् भने विप्लवतिर मिसिन जान्छन् त्यो सम्भावना देख्छु होइन सुधारवादी परिवर्तनकारीहरू जति जम्मै यसमा मिसिन आउँछन् होइन जम्मा पानी ढलो अब कम्युनिस्ट पार्टीको पानी ढलो दुईटा वा तिनटा म्याक्सिमम दुईटादेखि तिनटा हुने देख्छु म अतिक्रान्तिकारीहरूको एउटा कित्ता होइन त्यो चाहिँ मोहनबेददेखि रहन् र उनीहरू त्यहाँ जालान् मोहन विक्रमदेखि लिएर अरू पार्टीहरू जो जति बाँकी छन् त्यो यता होलान् नेमकिपा न उताको न यताको होइन दुवैलाई अशुद्ध भन्छ अतिक्रान्तिहरूलाई अशुद्ध होइन सुधारलाई पनि अशुद्ध भन्छ त्यो चाहिँ एउटा बीचमा बस्ला र चाहिँ तिनवटा कम्युनिस्ट पार्टी पाँच दस वर्षको बीचमा तिनवटा कम्युनिस्ट पार्टी र नेपाल आउला अहिलेको प्रक्रियाले भन्ने देख्छु म
एउटै हुन सक्ने सम्भावनाहरू चाहिँ देखिन्न
अब अतिक्रान्तिकारी कसरी एक्लै हुन्छ र
मोहन वैद्यले हिजो भर्खरै भन्नुभयो यो दक्षिणपन्थीको गठजोड हो
त्यही त त्यो 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 दक्षिणपन्थी गरेपछि अतिक्रान्तिकारी कहाँ जान्छ हो मैले त्यही कुरो भनेको तिमी त्यो के को संकेत हो भने अतिक्रान्तिकारीहरूको एउटा कित्ता हुनेवाला छ भन्ने कुराको संकेत हो त्यो त्यो पनि होइन त्यहाँभित्र पनि फेरि बाँडिन्छ अतिक्रान्तिकारीका जाने एक थरी हुन्छन् होइन त्यहाँ त बाटो गाह्रो छ है त्यो भनेर भन्नेहरू फेरि यता आउलान् त्यहाँ पनि फुट टुट्ने सम्भावना हुन्छ तर कालान्तरमा यो अहिलेदेखि पाँच दस वर्षको बीचमा चाहिँ अतिक्रान्तिकारीहरूको एउटा कित्ता हुन्छ यो यो अहिलेको पार्टीले राम्रो काम गर्यो परिवर्तनको अनुभूति आम देशमा गराउन सक्यो बोलेको कुरा पुर्याउन सक्यो भनेर भनेदेखि त्यो कित्ता कमजोर हुन्छ एक कित्ता बलियो हुन्छ यसले 48 साल पछाडिको गिरिजा प्रसाद कोइरालाको कङ्ग्रेस पार्टीले जस्तो बदनाम हुने कामहरू गर्ने घोषणा पुरा नगर्ने काम नगर्ने गफ इजादा गर्ने गर्यो हो भनेदेखि त्यो पार्टी बोलियो भएर आउँछ र यो खिएर जान्छ
अब कङ्ग्रेस त एउटा प्रमुख प्रतिपक्षी हो तर पनि संसदमा निरीह छ अब दुईटा कम्युनिस्ट पार्टीहरू ठूला कम्युनिस्ट पार्टीहरू बहुमतका साथ अब एक भयो उसलाई चाहिँ यो प्रेसर परेको छ कि छैन
प्रेसर होइन महाप्रेसर परेको छ कङ्ग्रेसलाई यति प्रेसर उसको इतिहासमा कहिले परेको थिएन संसदीय राजनीतिमा ऊ आएदेखि यति धेरै प्रेसर उसले कहिले जहिले पनि फर्स्ट वा सेकेन्ड भएको पार्टी हो होइन अब यो फर्स्ट वा सेकेन्ड होइन यो त एकदम हेल्पलेस हेरी हेल्पलेस प्रतिपक्ष हुनुहुन्छ के पनि गर्नुहोस् भने प्रतिपक्षमा पुगेको छ अब यो यो अहिलेको पार्टीले उसले भने जस्तो काम गरेर देखाउन सक्यो भने योभन्दा हेल्पलेस हुने भएको छ फेरि कङ्ग्रेस जनमतमा ऊ ज्यादै धेरै बदनाम छ अहिले अब नाकाबन्दीलाई पनि नाकाबन्दी भन्न सक्ने राष्ट्रिय मुद्दामा एक ढिगा हुन सक्ने होइन भारतले उठ भन्दाखेरि प्रधानमन्त्री उठ्ने नेपाली पार्टी फुटेर होइन अब रोकमान सिंह कार्की जस्तोलाई बचाउन खोज्ने सुशीला कार्कीलाई महाअभियोग लाउन खोज्ने होइन त्यस्तो पार्टीको रूपमा यो प्रकट भयो अझै शेरबहादुर देउबाको नेतृत्व बाँकी रह्यो भने त कङ्ग्रेसको क्षयको कुनै सीमै छैन किनभने कङ्ग्रेस वृत्तबाटै त्यो आवाज उठिसकेको छ त्यस कारणले कङ्ग्रेस पार्टीलाई यसले दबाब होइन कि महादबाब परेको स्थिति छ अब त्यो दबाब चाहिँ अस्थायी हो फेरि यो पार्टीले राम्रो काम गर्न सकेन भनेदेखि फेरि जनमत चाहिँ उतैतिर उल्टिन्छ विकल्प अर्को छैन यसले काम गर्न सक्यो भनेदेखि
पाँच वर्षको यो
अवधिमा यसले राम्रो राम्रो काम गर्न देखाउन सक्यो यसले भनेको जस्तो जस्तो रेल मार्ग पाँच वर्षमा नसकेर दस वर्षमै सही काम थाल्यो कृषि क्रान्तिको काम थाल्यो औद्योगिक क्रान्तिको काम थाल्यो परिवर्तन गाउँ गाउँसम्म लान थाल्यो भनेदेखि यसको खैरियत झन्झन बढेर आउँछ अब अहिले त कस्तो छ भनेदेखि सङ्घीय तहमा 62% संसदको सिट योसँग छ एक्लैसँग जनमतको 52% जनमत योसँग छ सातवटा प्रदेशमा छवटा प्रदेशमा आफ्नै सरकार छ लोकल 753 लोकल निकायमध्ये 400 भन्दा ज्यादामा आउँछ यसको आफ्नै सरकार सहितको बहुमत छ भनेपछि त यति एब्सोल्युट मेजोरिटी जे भन्यो त्यस्तो त्यो काम गर्न सक्ने स्थिति छ र त्यसलाई छेक्ने कोही पनि शक्ति छैन यत्रो भावेरामा पनि काम गरेर देखाउन सकेन भने त्यसको भन्दा ट्रेजेडी अर्को कसको हुन्छ तर एउटा चुनौती पनि हो एउटा सम्भावना पनि हो यो
दुईटा अध्यक्ष भएको यो कम्युनिस्ट पार्टी नेपालले पाएको छ अब यसको अधिवेशन होला महाधिवेशन होला त्यहाँसम्म पुग्ने अवस्थामा के देख्नुहुन्छ अध्यक्ष कसले पाउला
त्यो त अहिले के भन्न सकिने कुरा होइन उनीहरूले अब एउटा यो संक्रमणकालीन प्रबन्ध हो यो दुईवटा अध्यक्ष भनेको त महाधिवेशनपछि एउटा अध्यक्ष भइहाल्छ होइन अब त्यतिखेर अध्यक्षका महत्वाकांक्षी मान्छेहरू भनेका यिनी केपी ओली र प्रचण्ड हुन् दुईमध्ये एकजना हुने होइन अब एउटा सत्तामा गयो भने अर्को अध्यक्ष होला म सिनारियो के देख्छु भने एउटा प्रधानमन्त्री हुने अर्को पार्टी अध्यक्ष हुने र यो तर अबदेखि एउटा मात्र हुने भन्ने बाटो बजाला यो महाधिवेशन अहिले सम्भावना थिएन किनभने दुवै थरीको चरित्र प्रचण्डको क्यारेक्टर पर्सनालिटीलाई यदि स्टडी गर्यो भने ऊ कहिले पनि शासित भएर बस्ने पर्सनालिटी होइन केपी ओलीको पनि त्यो पर्सनालिटी होइन दुवै शासक हुने पर्सनालिटी हो त्यो बेलामा अनि त्यो दुवैलाई हिजो जोक पनि गरे नि केपी ओलीले कि जे टेम्पो र एउटा इन्जिन हुनलाई जेटको लागि त दुईवटा इन्जिन चाहिन्छ भनेर त्यस्तै कुरा हो त्यस कारणले अहिलेको लागि त्यसको विकल्प थिएन पार्टी चल किनभने दुटै चाहिँ के हो भने हाइली आफ्नो पार्टीमा प्रभुत्व जमाउने खालका पर्सनालिटी भएका व्यक्तित्व भएका मान्छेहरू हुन् त्यस कारणले उनीहरूको लागि दुईवटा अध्यक्ष हुनु उनीहरूको बाध्यता हो होइन त्यो मिल्तीको बिन्दु पनि त्यही हो न त मिल्तीको बिन्दु थिएन त्यो मिल्तीको बिन्दु निकाले हो तर महाधिवेशनसम्मको लागि मात्रै हो त्यो महाधिवेशन पछाडि त एउटा अध्यक्ष हुन बाध्य हुन्छ दुईवटा अध्यक्ष लामो समयसम्म कुनै पनि पार्टी हो भइरहँदैन
पछिल्लो समय अब एकताको आधार यो हुनसक्छ भनेर तपाईँले सुझाव दिनुभएको थियो अब एकता भइसकेको छ एकतापछि अब दीर्घकालीन रूपमा कम्युनिस्ट एकतालाई अगाडि लैजानका लागि तपाईँका सुझाव
मेरो सुझाव पहिलो सुझाव के छ त भन्नु भने उनीहरूको जे जति सवालमा सैद्धान्तिक वैचारिक सवालमा गतिलो बहस नभइकन यो हतारोमा अथुवामा एकता भएको छ यसले यसको आयु घटाउन सक्छ त्यस कारणले यो सैद्धान्तिक वैचारिक छलफल अहिले पनि गरेर खालि टुप्पीको मात्रै होइन 441 टुप्पी एक ठाउँमा बाँधेर पार्टी एकता भनेर भन्नु उचित हुँदैन टाउको र शरीरसहितको एकता हुनु पर्यो अर्ग्यानिक युनिटी हुनु पर्यो यो त्यसको लागि काम गरोस् पहिलो कुरा त्यसो गर्दाखेरि यो एकता लामो समयसम्म टिक्छ चल्छ होइन ससानो कुराले यसको यसलाई बिथाउँदैन पहिलो कुरा दोस्रो कुरा के हो भनेदेखि यसले घोषणापत्रमा थुप्रै सम्भव र असम्भव दुवै प्रतिज्ञाहरू गरेको छ असम्भव प्रतिज्ञाहरूलाई हामीहरूले सुनाममा त गऱ्यौँ तर हामीले गर्न सम्भव यति हो भनेर आओस् प्र्याक्टिकल तहमा आओस् र त्यसको लागि आफूले चाहिँ घोषणापत्रमा जे लेखेको छ त्यो कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने कुरालाई पहिलो प्रायोरिटी देऊ अहिले तेस्रो मेरो सुझाव के छ त भने अहिलेसम्म नेपाली जनताले जहिले पनि राजनीतिक क्रान्ति आयो भनेर भन्यो परिवर्तन आयो भनेर भन्यो त्यो परिवर्तन जहिले पनि सहरमा मात्र आएको देखिन्छ सदरमुकाम वरपट मात्र आएको देखिन्छ त्यो परिवर्तन गाउँमा पनि गएको छैन गरिबहरूका पनि गएको छैन गरी खाने वर्गका पनि गएको छैन हमेसा सहर सम्पन्न र सम्भ्रान्त वर्गको वरिपरि त्यो परिवर्तनले फन्को लगाएर बसिरहेछ अब यो पार्टी आइसके पछाडि फरक यो हुन्छ भनेर देखाउने भनेको के भने परिवर्तनलाई गाउँमा पुर्याउने गाउँहरूमा पुर्याउने गरिबहरू कहाँ पुर्याउने गरी खाने वर्ग कहाँ पुर्याउने होइन अर्को अब तेस्रो चाहिँ के हो भनेदेखि नेपाल अहिलेसम्म कहिले पनि सिस्टममा चलेन यो जहिले पनि हतुवामा चल्यो पावर छ पैसा छ पहुँच छ भनेर भने कानुनले नदिएको संविधानले नदिएको काम पनि तुरुन्तै बन्ने पावर छैन पैसा छैन भनेर भनेदेखि अनि संविधानले दिएको कानुनले दिएको काम पनि नबन्ने यो कृपामा चल्यो यो अब देश सिस्टममा चल्नु पर्यो नियम पुर्याएपछि कानुन पुर्याएपछि ढाक्रेको पनि काम बन्ने होइन त्यो थिति यदि नेपालमा बसाउन सकियो भने नेपालमा त्यसपछि बल्ल शान्ति हुन्छ भ्रष्टाचार त्यही एउटा कदमले आधा घट्छ त्यही एउटा कदमले होइन त्यस कारणले सिस्टममा देश चलाओस् तेस्रो कुरा त्यो चौथो नेपाललाई यतिखेरसम्म विदेशीले हेप्या हेपे छ होइन देशै गन्या छैन स्वतन्त्र देशै गन्या छैन है एउटा विदेशको प्रधानमन्त्री आउँछ कुन प्रदेशलाई सहायता भयो भन्ने कुरा त्यहीँबाट ठाडो घोषणा गर्छ त्यो भनेको नेपाललाई हेप्या हो उसको देशमा हामी गएर त्यस्तो घोषणा गर्न सक्छौँ त्यो हेपेको किनभने नेपाली राजनैतिक दलहरू आपसमा नमिलेर र नेपाल गरिब र मगन्ते भएर दुईवटा कारणले हेप्या हो तर यो 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 कारण अन्त गर्नु पर्यो। पराष्ट्र नीतिका मामिलामा, सुरक्षा नीतिका मामिलामा, विकासका मुद्दामा, यो तीनटा मुद्दामा पार्टीहरू एक ढिका हुनु पर्यो, एक ढिका गर्ने पहल यो पार्टीले लिनु पर्यो होइन। र नेपाललाई मगन्ते स्थितिबाट चाहिँ के हो भने दिन सक्ने स्थितितिर लानु पर्यो। आर्थिक रूपमा जुन जुन देश सबल हुन्छ त्यो देशमा त सार्वभौम हुन्छ होइन। स्विजरल्यान्ड किन सार्वभौम छ, आर्थिक रूपमा सम्पन्न छ। नर्वे किन सार्वभौम छ, यत्रो देश त हो नेपालभन्दा सानो हो, किन आर्थिक रूपमा सबल छ, दिन सक्ने क्षमता राख्छ। दिन सक्ने क्षमता राख्यो भने सानो देश पनि त सबल हुन सक्दो रहेछ, सार्वभौम हुनु रहेछ। एउटा चौथो मेरो सुझाव यही छ कि उनले त्यो कुरा गरेर देखाओस्। र अन्तमा के देख्छौ भने आम नेपाली जनताको चाहना धेरै छैन, तर नेपाली जनताले यो सुशासनयुक्त नेपाल देख्न पाएन। खुलेआम भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, संस्थागत सिन्डिकेट, यसले नेपाल तहस नहस भएको छ होइन। यो पार्टीले टाउकोदेखि क्लिन होइन, त्यो क्लिनलिनेसको अभियान टाउकोदेखि चलाओस् र सुशासनयुक्त नेपाल होइन, पारदर्शी नेपाल, स्वच्छ नेपाल त्यो काम गरोस्। मूल कुरा त के हो भने नेपाली जनतालाई परिवर्तनको अनुभूति गराउने हो भनेदेखि कृषि क्रान्ति नगरिकन उपाय छैन, औद्योगिक क्रान्ति नगरिकन उपाय छैन। दस वर्षभित्र सारा नेपालमा बिजुली पुर्याउने काम, दस वर्षभित्र सारा नेपालमा सड़क पुर्याउने काम, यो नेपालको लागि भाइटल हो। कर्णालीमा पुग्नु पर्यो होइन, दुर्गम क्षेत्रमा पुग्नु पर्यो, अनि तब न नेपाल नेपाल हुन्छ। त्यसकारणले यिनै पाँचवटा मेरा चाहिँ मुख्य मुख्य सुझाव।
उहाँ हुनुहुन्थ्यो वाम विश्लेषक श्याम श्रेष्ठ। एमाले र माओवादी बीचको एकता र एकतापछि अब नेपाली राजनीतिमा हुने फाइदा बेफाइदाका बारेमा केन्द्रित रहेर कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलि बिहान 8:20 बजे नयाँ विषयवस्तुसहित फेरि उपस्थित हुने नै छौं। आजका लागि कार्यक्रम बदलिँदो नेपालबाट साथी नवराज फुङ्याल तथा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म सुफल काफ्ले पनि बिदा हुन्छु। नमस्कार।